नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। सत्तारूढ़ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज शुरू हुँदैछ। 70 वर्षीय उमेर हद हटाउने, कार्यकारी पदमा दुई पटक भन्दा बढ़ी बस्न नपाउने व्यवस्था हटाउने, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा भूमिका दिने वा नदिने सहितका विषयले केही दिन यता एमाले वृत्तका साथै राष्ट्रिय राजनीति तरंगित भएको छ। उमेर हद र नेतृत्वको कार्यकालबारे एमाले सचिवालय र पोलिट ब्यूरोले गरिसकेको निर्णय आज शुरू हुने केन्द्रीय कमिटिले अनुमोदन गर्ने कार्यसूची छ। त्यस्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच हिजो छलफल भएपछि पूर्व राष्ट्रपति भण्डारी एमालेमा फर्कने वा नफर्कने भन्ने विषय पनि टुंगिएको भनिएको छ। यी लगायतका विषयमा अन्तरसंवादमा कुराकानी गर्नेछौ। एमाले उपमहासचिव प्रदीप गेवाली हामीसँग कुराकानीमा हुनुहुन्छ। उपमहासचिवज्यू, स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
हजुर, अब यहाँहरूको सचिवालय बैठक त्यसै गरी पोलिट ब्यूरोको बैठक सम्पन्न भएसँगै आजदेखि केन्द्रीय कमिटिको बैठक शुरू हुँदैछ। केन्द्रीय कमिटिको बैठकमा यहाँहरूले के एजेण्डामा के विषयमा छलफल गर्दै हुनुहुन्छ?
यसचोटि आयोजना गरिएका केन्द्रीय सचिवालय, पोलिट ब्यूरो र केन्द्रीय कमिटिका बैठकहरूको मुख्य कार्यसूची आगामी भदौ 20 22 हामीले गर्ने तय गरिएको दोस्रो विधान महाधिवेशनका दस्तावेजहरूमाथि छलफल गर्ने हो। अरू दस्तावेजहरूको निम्ति सम्भवतः हामी एकचोटि फेरि बस्छौँ होला विधान महाधिवेशनको पूर्व सन्ध्यामा। तर हाम्रो वैधानिक व्यवस्था अनुसार विधान संशोधन प्रस्ताव चाहिँ महाधिवेशनभन्दा एक महिना अगावै केन्द्रीय कमिटिले प्रस्तावको रूपमा तयार गरेर सुझावका लागि तल पठाउनुपर्ने जुन हाम्रो व्यवस्था छ, वैधानिक व्यवस्था, त्यसका निम्ति अब मूलत विधान संशोधन प्रस्तावमाथि केन्द्रित भएर अहिले केन्द्रीय कमिटिले छलफल गर्छ। यहाँले भन्नुभयो जस्तो त्यो प्रस्ताव सचिवालय र पोलिट ब्यूरोबाट अनुमोदन हुँदै आइपुगेको छ। सम्भवतः केन्द्रीय कमिटिले पनि त्यसै रूपमा त्यसलाई अनुमोदन गर्नेछ। त्यसपछि हामी त्यसलाई तल छलफलमा लैजानेछौँ। यसका अतिरिक्त केन्द्रीय कमिटिको बैठक बसिरहेको सन्दर्भमा समसामयिक राष्ट्रिय राजनीति, सरकारले भर्खरै एक वर्ष कार्यकाल पूरा गरेको छ, त्यसको संक्षिप्त समीक्षा र आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक र संगठनात्मक प्रस्तावमा राख्नुपर्ने विषयहरूको बारेमा पनि नेता कमरेडहरूले सुझाव दिन सक्नुहुनेछ।
अब मूलत यहाँहरूको विधानमा जुन संशोधनको विषयहरू छ, संशोधनको विषयहरूमा चाहिँ अब यही अघि हामीले पृष्ठभूमिमा चर्चा गरे जस्तो 70 वर्षीय उमेर हद हटाउने सन्दर्भ, दुई घण्टा बढ़ी पटक कार्यकारी पदमा नबस्ने भनेर यसअघि गरिएको व्यवस्था पनि हटाउने, अहिलेको अध्यक्षलाई नै केन्द्रित गरेर त्यो हटाउन लागि हो किनभने उहाँको चाहिँ नेतृत्व अझै आवश्यक छ भनेर यहाँहरूले त्यो विषयमा छलफल पनि गरिरहनु भएको छ। त्यसै गरी जिल्ला कमिटिलाई यहाँहरूले कार्यकारी बनाउने भन्नुभएको छ। यो जिल्ला कमिटिलाई कार्यकारी बनाउने भन्ने विषय चाहिँ यसअघि जस्तो यहाँहरूले इन्चार्जहरू भनेर बनाउनुहुन्थ्यो, अब त्यो नरहने अध्यक्ष नै कार्यकारी हुने हो कि कस्तो खालको व्यवस्थाको कल्पना हो?
यसमा हामीले अहिले संशोधनमा 5 कुराहरू नयाँ लिएर आएका छौँ, म ती संक्षिप्तमा राख्छु यहाँलाई। पहिलो, अहिले खास गरेर 9 र 10 महाधिवेशनमा हामीले चाहिँ पार्टीमा एक खालको मात्रै सदस्यता, संगठित सदस्यताको व्यवस्था गर्दै आएका थियौँ। तर आवश्यकताले पार्टीलाई विस्तार गर्न, पार्टीका समर्थकहरूको दायरालाई फराकिलो पार्नका निम्ति पार्टीमा दुई खालको सदस्यहरू, एउटा पार्टी सदस्य जसको भूमिका मूलत आन्दोलनमा जोडिने, पार्टीलाई समर्थन गर्ने, निर्वाचनमा सहयोग गर्ने तर एकदमै धेरै कमिटेड भएर काम गर्न उहाँहरूले नसक्ने स्थिति भएको अवस्थाका साथीहरूलाई पार्टी सदस्यता, र जो एकदमै संगठित भएर पार्टीका सबै क्राइटेरियाहरू पूरा गरेर अगाडि बढ्नुहुन्छ उहाँहरूलाई संगठित सदस्यता दिने गरी दुई खालको सदस्यताको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। दोस्रो कुरा, केन्द्रीय कमिटीभित्र हाम्रा धेरै संरचनाहरू थिए। केन्द्रीय कमिटी थियो, केन्द्रीय कमिटीभित्र पोलिट ब्यूरो, त्यसपछि स्थायी कमिटी, पदाधिकारीहरू, सम्मिलित सचिवालय र महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय भनेर 5 तह हामीले चाहिँ व्यवस्था गरेका थियौँ। यो चाहिँ साह्रै धेरै तहहरू हुँदाखेरि बैठक आयोजनामै समस्या हुने र बढी ब्युरोक्रेटिक जस्तो देखिने स्थिति हुँदो रहेछ। त्यसो भएर यसलाई छरितो बनाउने केन्द्रीय कमिटीको 1/3 संख्यामा पोलिट ब्यूरो र पदाधिकारीहरू रहनुभएको चाहिँ स्थायी कमिटी गरेर 3 संरचना बनाउने दोस्रो नयाँ यो व्यवस्था गरिएको छ। तेस्रो चाहिँ जिल्ला कमिटीको हकमा नयाँ व्यवस्था होइन, कतिपय साथीहरूले कतिपय कमरहरूले चाहिँ अब मुलुकको संविधानले जिल्लालाई चाहिँ समन्वयकारी इकाइको रूपमा बुझेको छ, त्यसो भएर हामीले मुलुकको ढाँचा अनुरूप नै जिल्ला हाम्रो पार्टीको जिल्ला कमिटीलाई पनि समन्वयकारी भूमिकामा राखौँ अथवा समन्वय कमिटी बनाऊ भन्ने प्रस्ताव थियो। तर हामीले पछि छलफल गरेर अहिले त्यसो गर्नु उचित हुँदैन, जसरी जिल्ला एउटा इकाइको रूपमा छ, त्यहाँ एडमिनिस्ट्रेटिभ इकाइहरू छन्, सिडिओदेखि लिएर एसपीदेखि लिएर विभिन्न इकाइहरू छन् र जिल्ला आफै एउटा भावनाको रूपमा पनि जोडिएको छ, त्यस भावनाले अहिले जिल्ला कमिटीलाई चाहिँ कार्यकारी भूमिकाबाट खुम्च्याएर त्यसलाई समन्वयकारी बनाउनु उचित हुँदैन भनेर त्यो अहिले भएकै व्यवस्थालाई यथावत राख्ने कुराहरू गरिएको हो। त्यसबाहेक कमिटीको संख्या, केन्द्रीय कमिटीको संख्या अहिलेको 301 251 घटाउने प्रस्ताव छ, पदाधिकारीको संख्या 19 घटाउने व्यवस्था छ, यिनी मुख्य मुख्य संशोधनहरू यिनी छन्।
हजुर, अब जस्तो भनौँ न यी मध्येका एकदम चर्चामा रहेका विषयहरू चाहिँ मूलत अध्यक्षले तेस्रो कार्यकाल पाउने कि नपाउने भन्ने एउटा विषय, त्यसै गरी पूर्व राष्ट्रपतिले एमाले सदस्यता लिएर एमालेभित्र राजनीति गर्न पाउने कि नपाउने भन्ने विषय।
हजुर,
अब यसलाई कसरी टुङ्ग्याउनुहुन्छ?
यसमा चाहिँ के छ भनेदेखि, जस्तो वैधानिक व्यवस्था अहिलेको के हो भनेदेखि, हामी कहाँ दुई कार्यकाल भन्दा बढी काम गर्न नपाउने भन्ने व्यवस्था अहिलेको विधानमा छैन। हामीले 78 असोजमा भएको विधान महाधिवेशनमा त्यो व्यवस्था राखेका थियौँ, तर 10 राष्ट्रिय महाधिवेशन चितवनले चाहिँ त्यो व्यवस्थालाई हटायो, त्यो सहितका अरू थुप्रै संशोधनहरू गर्यो। अहिले हाम्रो विधानमा दुई कार्यकालको कुरा छैन, तर दुई कार्यकाल राख्नुपर्छ भन्ने पनि केही साथीहरूको चाहिँ विचार थियो, जसमा हामीले स्थायी कमिटी सचिवालय र पोलिटब्युरोमा छलफल गरेर त्यसलाई समाधान गरेका छौँ। 70 उमेर हद छ, तर त्यो पनि कस्तो भयो भनेदेखि पार्टी विभाजनको क्रममा नेकपा यसमा रहनुभएका मुकुन्द न्यौपाने लगायतका कुमारहरूलाई फेरि पार्टीमा समावेश गर्नका निम्ति त्यो प्रावधान बाधक देखिएपछि केन्द्रीय कमिटीले नै त्यसलाई अहिले निलम्बन गरेको अवस्था छ। त्यसले गर्दा हामीले चाहिँ लामो छलफल गर्यौँ दुवै निकायमा, सचिवालयमा पनि र पोलिट ब्युरोमा पनि, र विधान भनेको वास्तवमा चाहिँ समय सापेक्ष एउटा गतिशील विषय पनि हो र पार्टी कामको आवश्यकताले त्यसलाई चाहिँ सहयोग पुर्याउनको निम्ति तर्जमा गर्ने कुरा हो। त्यसका प्रावधानहरू निरन्तर गतिशील भइरहनुपर्छ। हिजो एउटा अवस्था थियो पार्टीभित्र, हामीले लामो समय पार्टी जीवनको लोकतान्त्रिकरणको बहस पनि गर्यौँ, त्यसको अगुवाई पार्टी अध्यक्ष कमल केपी शर्मा ओलीले गर्नुभयो। 7 महाधिवेशनदेखि नै हामी त्यसमा छलफल गऱ्यौँ, पहिले त्यो प्रस्ताव अस्वीकृत भयो, पछि 8 महाधिवेशनले त्यसलाई सर्वसम्म ढङ्गले स्वीकृत गर्यो, त्यो अभ्यास हामीले गर्दै आएका छौँ। त्यसको मूल सार भनेको चाहिँ पार्टीको अधिकारहरू एक ठाउँमा अत्यधिक केन्द्रीकृत नहुन्, हिजो जस्तो महासचिवीय पद्धति थियो, त्यो त्यसलाई एउटा सामूहिक नेतृत्वमा लैजाने र पार्टीलाई जनताबाट र नेताहरूलाई कार्यकर्ताबाट निरन्तर अनुमोदित बनाइरहने, यसको मूल सार त्यो हो। त्यसभित्रको एउटा अंशको रूपमा हामीले उमेर हद र कार्यकालको पनि कुरा राखेका थियौँ, तर अहिलेको आवश्यकता हेर्दा हामीले चाहिँ त्यो जरुरी देखिँदैन। मान्छेको योग्यता क्षमता उमेरले निर्धारण गर्ने होइन रहेछ, कतिपय मान्छेहरू 70 नपुग्दै 60 पनि नपुग्दै काम गर्न नसक्ने ठाउँमा पुग्छन् या उनीहरूको योग्यता क्षमताले त्यो क्षय हुन्छ उमेरले भन्दा पनि अरू कारणले, योग्य मान्छेहरूले त्योभन्दा माथि रहेर पनि काम गर्न सक्नुहुन्छ, अन्तर्राष्ट्रिय अनुभवहरू पनि हामीले त्यस्तो देख्यौँ। अनुभवको आधारमा अब यी दुईवटा विषयहरू जरुरी छैनन् भनेर हामीले चाहिँ यसचोटि त्यसलाई त्यसरी सल्काएका छौँ, केन्द्रीय कमिटीमा त्यो प्रस्ताव त्यसै गरी जान्छ। जहाँसम्म सम्माननीय पूर्व राष्ट्रपतिजीको प्रसङ्ग छ, यसका दुईटा आयामहरू छन्। एउटा अब नेकपा एमालेको मात्रै विषय नभएर सिङ्गो देशले नै चासो राखिरहेको विषय, हाम्रो भर्खर स्थापित भएको गणतन्त्र, हाम्रो संवैधानिक प्रणाली, लोकतन्त्र, यी सबै कुराहरूमा हिजो पार्टीको सदस्यता परित्याग गरेर पार्टीसँग आबद्धता त्याग गरेर एउटा साझा व्यक्तिको रूपमा, जसलाई मुलुकको संविधानले चाहिँ राष्ट्रिय एकताको प्रतीक भन्छ, नेपाली सेनाको प्रमाणपट्टि भन्छ, संविधानको संरक्षक भन्छ, त्यो ओहदामा जानुभएका व्यक्तिहरू, त्यो गरिमा हासिल गरेका व्यक्तिहरू चाहिँ फेरि फर्केर पार्टी राजनीतिमा आउनु उचित हुन्छ कि हुँदैन, भन्ने एउटा गम्भीर प्रश्न छ। यो केवल नेकपा एमालेको मात्रै सरकारको विषय नभएर मलाई लाग्छ यसमा सबैको चासो छ, त्यो चासो हुनु स्वाभाविक पनि हो। एउटा हामीले यसमा छलफल गर्छौँ, त्यो छलफल गरेर टुङ्ग्याउँछौँ, वास्तवमा यसले हाम्रो अहिले लोकतन्त्रलाई सुदृढीकरण गर्ने, गणतन्त्रलाई बलियो बनाउने जुन प्रक्रियामा हामी छौँ, यो प्रक्रियामा यस निर्णयले फर्किन हुने अथवा नहुने हाम्रा निर्णयहरूले चाहिँ दूरगामी प्रभाव पार्छन्। त्यसलाई ध्यानमा राखेर गर्छौँ।
केन्द्रीय समितिको बैठकमा
यदि अब फर्किने स्थिति होइन, फर्किँदा केही फरक पर्दैन भन्ने भयो भने एकछिनको निम्ति मानिलिउँ, त्यसो हो भनेदेखि चाहिँ उहाँको सदस्यतालाई कसरी व्यवस्थित गर्ने, किनभने अब एउटा फरक खालको अवस्था हो। हिजो कमिटीले निर्णय गर्यो, संस्थागत निर्णय गरेर उहाँलाई चाहिँ पार्टीको आबद्धताबाट मुक्त गरेर त्यो जिम्मेवारीमा सम्मानित गरिमा भए ठाउँमा हामीले पठायौँ होइन। भनिसकेपछि फर्किँदा पनि केही संस्थाले निर्णय गर्नु पर्यो, अब फर्किने यसरी गर्ने अनि के जिम्मेवारी दिने। यतातिर अब आम रूपमा पार्टी नेताहरूको हाम्रो समझदारी चाहिँ अझै एक कार्यकाल अध्यक्षले नेतृत्व गर्नुपर्छ, केपी शर्मा ओलीको नेतृत्व आवश्यक छ भन्ने निष्कर्षमा हामी पुग्यौँ भनेदेखि अब उहाँ फर्किनु भयो भने के जिम्मेवारी लिने, कुन ठाउँमा रहेर बस्ने, यी कुराहरू टुङ्गो गर्न बाँकी छ।
भनेको चाहिँ त्यो चाहिँ केन्द्रीय समितिले निर्णय गर्छ,
यही बैठकमा निर्णय हुनु पनि सक्छ, या हामी यो बाहेक छुट्टैको एउटा भनौँ न अर्को बैठक पनि बस्न सक्छौँ, किनभने अहिलेको बैठक चाहिँ अलि बढी यो विधान संशोधनमा केन्द्रित होस् र आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरूमा केन्द्रित होस् भन्ने हाम्रो चाहना छ। त्यसो भयो भने यस पछाडि केन्द्रीय सचिवालय बैठक बसेर पनि निर्णय हुन सक्छ।
अब हिजो अध्यक्षसँग पनि उहाँको पूर्व राष्ट्रपतिको छलफल भयो, एक्लै एक्लै पनि छलफल भयो, पार्टीका वरिष्ठ उपाध्यक्ष महासचिव सहितका पदाधिकारीहरू समेत पनि केही बेर छलफल भयो, यसले केही निष्कर्ष निकाल्यो त? जसरी अब एउटा
दुवैजनाले बाहिर दिनुभएको प्रतिक्रिया, अध्यक्षले पनि दिनुभएको प्रतिक्रिया चाहिँ के हो भनेदेखि पार्टीमा बाहिर आशंका भए जस्तो गरी त्यो भनौँ न समस्याहरू बल्झिने, अन्तर्विरोधहरू चर्किने, भनौँ न मतान्तरहरू बढ्ने स्थिति बन्दैन, हामी समझदारीका साथ अगाडि बढ्छौँ भन्ने समझदारी मतलब त्यो प्रतिक्रिया दिनुभएको छ। मलाई विश्वास छ कि यो छलफलले एउटा निष्कर्ष दिन्छ। यदि आज हिजोको मात्रै छलफल पर्याप्त भएन भने फर्दर छलफल पनि होला, तर जे अहिलेको आवश्यकता हो, नेकपा एमाले बलियो होस्, नेकपा एमाले मात्रै होइन अरू पार्टीहरू पनि बलियो बन्दै जाउन्, उनीहरूको बिचमा स्वस्थ प्रतिस्पर्धा होस्, त्यो स्वस्थ प्रतिस्पर्धाले चाहिँ लोकतन्त्रलाई बलियो बनाओस् भन्ने जुन आम जनताको चाहना छ, समाजको आवश्यकता छ, त्यस हिसाबले नै नेकपा एमाले अगाडि बढ्छ।
जस्तो अब अहिले केही टिप्पणीहरूलाई यदि हेर्ने हो भने अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक कार्यकाल अझै दिनलाई पूर्व राष्ट्रपति तयार हुनुभयो, उहाँको नेतृत्वमा फेरि बस्न तयार हुनुभयो भने उहाँ पार्टीमा फर्कने वातावरण बन्छ भन्ने जस्तो सुनिन्छ। त्यसै गरी अर्को तबकाबाट के टिप्पणी आइरहेको छ भने होइन अब एमाले पनि क्रमशः लोकतान्त्रिक हुँदै गएको पार्टी हो, दुई कार्यकालको व्यवस्था गरिसकेको अवस्थामा सँगै सत्तामा रहेको कांग्रेसको सभापतिले अब म छोड्छु भनिसक्नु भएको छ, उहाँले भन्दा के बिग्रिन्छ र भन्ने खालका टिप्पणीहरू पनि छन्, यसलाई हेर्नु भएको छ यहाँहरूले?
होइन, हामीले बाहिर आइरहेका सबै खालका प्रतिक्रियाहरू टिप्पणीहरूलाई हेरि नै रहेका छौँ। नेकपा एमाले प्रतिको यो चासो स्वाभाविक पनि हो, किनभने देशको अब जनमतको हिसाबले सबभन्दा ठुलो पार्टी, अहिलेको नेतृत्वदायी पार्टी, र विगतमा पनि हामीले के देख्यौँ भने मुख्य राजनीतिक पार्टीहरूको बिचमा त्यहाँभित्रको आन्तरिक एकता या त्यसभित्रको चाहिँ मतान्तरले त्यो पार्टीलाई मात्रै असर गर्दो रहेनछ, सिङ्गो देशलाई नै असर गर्दो रहेछ। उदाहरणको निम्ति 2054 नेकपा एमाले विभाजित भयो, त्यसले माओवादी द्वन्द्वलाई राष्ट्रव्यापी विस्तार गर्नका निम्ति ठुलो नकारात्मक योगदान गर्यो। नेकपा एमाले मात्रै विभाजित भएको हुँदैन्थ्यो भने मुलुकको राजनीतिक कोर्स नै बेग्लै जान्थ्यो भन्न सकिन्छ। 2059 सालमा संसद विघटनको विषयलाई लिएर नेपाली काङ्ग्रेस विभाजित भयो, त्यो विभाजनले चाहिँ तत्कालीन राजा ज्ञानेन्द्रको तानाशाहीलाई एकदमै बल पुर्यायो, त्यही न्यूमा उनले चुनाव गराउन सकेको अरू विभिन्न न्यू बनाएर चाहिँ उनले प्रत्यक्ष सत्ता हातमा लिए मुलुक तानासाहीतिर गयो भनिसकेपछि पार्टीहरूको आन्तरिक एकताको प्रश्न चाहिँ सम्बन्धित पार्टीको मात्रै सरोकारको विषय हुँदो रहेनछ सिङ्गो देशको सरोकार र त्यसका प्रभावहरू सिङ्गो देशमै पर्दो रहेछन् त्यसो भएर नेकपा एमालेको भित्र चलिरहेका यी छलफलहरूमा विभिन्न पक्षीहरूको चासोलाई हामीले नजिकबाट लिइहालिरहेका छौँ यसमा दुईवटा कुरा प्रष्ट छ नम्बर एक यो भनौँ न सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई कहाँ कस्तो खालको जिम्मेवारीमा राख्ने भन्ने कुरा भन्दा अगाडि हामीले मैले अघि भने जस्तो मुलुकको संविधानले राष्ट्रिय एकताको प्रतीक परमाधिपति भनेर जे एउटा व्यवस्था गरेको छ हामीले जस्तो एउटा प्रणाली स्थापित गर्न खोज्दैछौँ कस्तो प्रणाली स्थापित गर्ने भन्ने कुरासँग जोडिन्छ यो व्यक्तिगत रूपमा उहाँको कुरा मात्रै होइन डाक्टर रामरण यादवले एक ढङ्गले त्यसमा नजर स्थापित गर्नुभयो होइन यो कुरालाई पहिले हामी त्यहाँनिर छलफल गर्छौँ त्यसपछि उहाँ अब मातहतको भनौँ न अध्यक्ष केपी ओली नै रहने कुरालाई समर्थन गर्दै अरू जिम्मेवारीमा पनि बस्न तयार हुने स्थिति भयो भने त्योभन्दा अगाडि अब पार्टी राजनीतिमा जोडिने कि नजोडिने भन्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा हामीले निर्कोल गरिसकेपछि बल्ल त्यो प्रश्नको ढोका खुल्छ अहिले हामी त्यो विषयमा केही छलफल गरिरहेका छैनौँ
तर जसरी बाहिर चर्चा भइरहेको छ नि यो एउटा चाहिँ अवस्था हुन सक्छ भनेर त्यसलाई यहाँहरूले यो हुँदै हुँदैन भन्न सक्ने अवस्था हो कि
होइन अहिले किनभने पहिलो प्रश्नको टुङ्गो नलागिकन दोस्रो प्रश्नमा जानु परेन होइन पहिलो प्रश्न मैले अब सिङ्गो पार्टीले यो यसले चाहिँ मुलुकको लोकतन्त्रलाई गलत नजिर बसाल्छ यो ढङ्गले नजाउँ यता एकातिर ढोका खोल्यो राष्ट्रपति पदमा गयो फेरि अर्को ढोका खोल्यो यतापट्टि फरक खोलेपछि पार्टी राजनीतिमा आयो यो ढङ्गले त्यो संस्थालाई चाहिँ त्यो ढङ्गले हल्का बनाउनुहुन्न भन्ने निष्कर्षमा पार्टी पुग्यो भने स्वाभाविक रूपले अरू दोस्रो प्रश्नमा छलफलै गर्नु परेन होइन अब त्यो पदमा ओहदामा रहन्जेल हो एउटा निष्पक्ष भूमिका सम्पादन गर्नुपर्ने फर्केपछि रिटायर लाइफ त मान्छेले आफ्नो ढङ्गले बिताउनु पायो पाउनु पर्यो नि त भन्ने निष्कर्षमा हेरी जस्तो केही साथीहरूले तर्क गर्नुभएको छ त्यो ढङ्गको कुरा भयो भनेदेखि चाहिँ बल्ल जिम्मेवारीको कुरा आउँछ हामी पहिलो प्रश्न नै अलिक सिरियस छौँ किनभने यो नेकपा एमालेको मात्रै चासो सरोकारको विषय भएन यसमा विभिन्न ढङ्गले हेरिरहेछौँ अब नेपाली काङ्ग्रेसका नेताहरूका अभिव्यक्तिहरू काङ्ग्रेसको बैठकमै उठेका छलफलहरूलाई पनि हेऱ्यौँ हामीले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजीले दिनुभएको सार्वजनिक प्रतिक्रिया पनि हेऱ्यौँ फेरि केहीले केही फरक पर्दैन अझ माओवादीभित्रका केही साथीहरू यसभित्रका केही साथीहरू त मानव वाम एकता नै हुन्छ कि भने जस्तो गरिकन उहाँहरूले यो विषयलाई अलिक फेयर अप गर्न खोजिरहेको पनि देखिरहेछौँ यी सबै प्रतिक्रियाहरूलाई हामीले हेरिरहेछौँ तर त्यो प्रतिक्रियाबाट प्रभावित नभइकन एकदम वस्तुनिष्ठ ढङ्गले लङ टर्म किन पार्टीको हित भन्दा माथि देशको हित हुन्छ नेकपा एमालेलाई तत्काल लाभ हानि के होला भन्ने भन्दा पनि सिङ्गो देशका लागि यसले के प्रभाव पार्छ भन्ने कुरालाई केन्द्रबिन्दुमा राखेर नै हामी छलफल गर्छौँ
हामी अन्तर्सम्वादमा छौं सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज शुरू हुँदैछ यसअघि सचिवालय बैठक र पोलिट ब्यूरो बैठकले गरेका निर्णयहरू मूलत अनुमोदन गर्ने उद्देश्यले केन्द्रीय समितिको बैठक बोलाइएको हो 70 वर्षीय उमेर हद हटाउने कार्यकारी पदमा दुई पटक भन्दा बढ़ी बस्न नपाउने व्यवस्था हटाउने लगायतका विषय चर्चामा छन् त्यसै गरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी भूमिका दिने या नदिने भन्ने विषय पनि अहिले चर्चा छ एमालेमा मात्रै नभई यसले राष्ट्रिय राजनीति नै तरंगित भएको छ यिनी विषयमा कुराकानी गरिरहेका एमाले उपमहासचिव प्रदीप गेवाली हामीसँग हुनुहुन्छ अब उपमहासचिवज्यू यहाँहरू दुईटा पार्टी मुख्यत प्रतिस्पर्धी पार्टी भनौँ प्रारम्भिक दिनदेखि नै यहाँहरू प्रतिस्पर्धी पार्टी अहिले सत्तामा सहकार्यमा हुनुहुन्छ यद्यपि पूर्व राष्ट्रपतिको कुरा र काँग्रेसका तर्फबाट चाहिँ त्यहाँको गुटको एउटा गुटको नेता डाक्टर शेखर कोइरालाको जुन यो पछिल्लो भेटघाट भयो यसले यहाँहरूको सत्ता गठबन्धनलाई पनि प्रभाव पार्ने गरी छलफलहरू भए भनेर केही दावीहरू आएका छन्
उहाँहरूको बीचमा डाक्टर शेखर कोइराला र सम्बन्धी पूर्व राष्ट्रपति बीचमा ठ्याक्कै के कुराकानी भयो त्यस सम्बन्धमा त मलाई जानकारी छैन तर त्यो बैठकलाई लिएर त्यहाँ भएका छलफललाई छलफलको सन्दर्भ भनेर केही सांसदहरू केही अरू साथीहरूले बोलेको कुराहरू हामीले एकदम नजिकबाट हेरिरहेका छौँ र अब केही सामाजिक सञ्जालहरूले त अब एकदमै नयाँ एलायन्स बन्ने भयो नेकपा एमाले उनीहरूकै भाषामा भन्दा विद्या भण्डारी पक्ष, त्यस पछाडि नेपाली काङ्ग्रेस शेखर कोइराला पक्ष, त्यसपछि माओवादी रासोपा, अनि त्यस पछाडि चाहिँ जसपा यस आदि इत्यादि मिलेर एकदमै भयङ्कर ठुलो एलायन्स बन्ने भयो भन्ने खालको चर्चा परिचर्चाहरू पनि छ। अब पहिलो कुरा त यो म कुनै पनि सम्भावना देख्दिनँ, न अहिले नेपाली काङ्ग्रेसभित्र संसदीय दलको नेता परिवर्तन, नेतृत्व परिवर्तन, या नेपाली काङ्ग्रेसले लिएको अहिलेको कोर्स परिवर्तन सम्भव छ। नेकपा एमालेभित्र त त्यो कल्पनाभन्दा बाहिरको कुरा हो। तैपनि जुन ढङ्गका तरङ्गहरू सृजना गर्ने कोसिसहरू भइरहेका छन्, कहीँ न कहीँ मुलुकलाई फेरि अस्थिरतातिर धकेल्ने प्रयत्नहरू त छँदैछन् भन्ने कुरा यसले देखाउँछ। र कतिपय नेताहरू त्यो जुनसुकै पार्टीमा होस् आफ्नो गुटगत स्वार्थका निम्ति चाहिँ हिजो आफूले भन्दै आएका कुराहरूलाई पनि कसरी सजिलै खण्डन गर्न सक्नुहुँदो रहेछ, हिजो आफू आफ्ना मान्यताहरूबाट कति सजिलै विचलित हुन सक्नुहुँदो रहेछ, र आफ्नो स्वार्थका निम्ति चाहिँ मुलुकलाई एउटा अप्ठ्यारोतिर धकेल्नका निम्ति एकदमै त्यो ढङ्गका गैर जिम्मेवार गतिविधिहरूमा पनि जान सक्नुहुँदो रहेछ भन्ने खालका प्रश्नहरू त डेफिनेटली यसमा उठेका छन्। अब ठ्याक्कै के कुराकानी भयो त्यो चाहिँ मलाई थाहा छैन, तर अब के चाहिँ राम्रो होइन भन्ने म ठान्दछु भनेदेखि, पहिलो कुरा त डाक्टर शेखर कोइराला उहाँको समूहले पार्टीभित्र केही समस्याहरू छन् भने त्यसको समाधान चाहिँ पार्टीभित्रै खोज्ने हो, त्यसको समाधान नेकपा एमालेभित्र खोजेर भेटिँदैन। नेकपा एमालेभित्र पनि कसैलाई केपी गौडप्रति केही गुनासाहरू छन् भने त्यसको समाधान चाहिँ पार्टीभित्र खोज्ने हो, अब न त्यो समाधान चाहिँ शेखर कोइरालाले दिन सक्नुहुन्छ न अरू कसैले दिन सक्नुहुन्छ। पार्टीभित्रका समस्याहरूलाई चाहिँ त्यसको आयतन विस्तार गर्दै लगेर बाह्य पक्षसँग जोड्ने र पार्टीभित्रका आन्तरिक समस्याहरूलाई चाहिँ बाह्यकरण गर्ने यो प्रवृत्ति जो कसैको भए पनि एकदमै गलत कुरा हो। यो सम्भावना त देख्दिनँ, तर यसरी ढङ्गले चर्चा मात्रै आउनु पनि आफैमा चाहिँ एकदमै बेसी कुरा हो भन्ने म ठान्छु।
सरकारको कामको भनौँ न, जसरी चाहिँ यहाँहरूले साथ बुझ्दै गर्नुभयो, संविधान संशोधनदेखि लिएर राजनीतिक स्थायित्व, जनतामा आशा जगाउने यी यावत कुराहरू भएर मानिसलाई एउटा खालको विश्वास पनि भयो, होइन अब चाहिँ दुईटा पार्टी मिले यिनीहरूले केही गर्लान् भनेको पार्टीहरूले सरकारले काम गरिरहेछ, यहाँहरूको आफ्नै मूल्याङ्कन के छ?
हाम्रो मूल्याङ्कन हामीले गरि नै रहेका छौँ, अस्तिको सचिवालय बैठकमा पनि गऱ्यौँ, आजको केन्द्रीय कमिटी बैठकमा पनि त्यसमा केही न केही हामी छलफल गर्छौँ। आधारभूत रूपमा सरकारले लिएको बाटो ठिक छ, हामी यसमा कुनै दुविधा छैनौँ। यो सहकार्य हामीले जे गऱ्यौँ त्यो ठिक छ। छ छ महिनामा सरकार फेरिने, चार चार महिनामा चाहिँ भनौँ न 18 महिनामा तिनचोटि चारचोटिसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने, र बिहान उठ्दाखेरि समाचार उठ्दा चाहिँ सुन्दा, अनि राति मध्यरातमा चाहिँ समीकरण चेन्ज गरे, र एउटै प्रधानमन्त्रीले तिन तिनचोटिसम्म चाहिँ पार्टनर फेर्नु गरे भन्ने खालको जुन एउटा एकदमै त्यो दिक्कलाग्दो स्थितिबाट मुलुकले मुक्ति पाएको छ, पहिलो राजनीतिक स्थायित्वको यो एउटा स्थिति बनेको छ। तर सरकारको स्थायित्व या अस्थायित्व धेरै ठुलो कुरा होइन होला, ठुलो कुरा यसले के प्रभाव पार्यो उनको अर्थतन्त्रका सूचकहरू हेरौँ, धेरै भद्रगोल अवस्थाबाट अब सरकारमा रहनुभएका मन्त्रीहरूकै भाषामा भनियो भनेदेखि चाहिँ एकदमै त्यो दिलमुनि पुगेको अर्थतन्त्र लिकमा आएको छ, यसले गति लिन थालेको छ अब, र धेरै इन्डिकेटरहरूमा सुधार आएको छ, बाह्य सम्बन्धहरूमा अनुकूल बन्दै गइरहेका छन्, त्यसपछि विकासका कामहरू अवरुद्ध विकासका कामहरूले एउटा तीव्रता लिइरहेको छ। एउटै मात्र उदाहरण भनौँ न, यो 72 नाकाबन्दीको एउटा असहज अवस्थाभित्र मुलुकलाई आत्मनिर्भर बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै सुरु गर्नुभएको ग्यास उत्खननको, पेट्रोलियम उत्खननको त्यो सम्भावना आज वास्तविकतामा रूपान्तरित भएको छ। दैलेखमा त्यत्रो ठुलो मिथेन ग्यासको भण्डार भेटिएको छ, दोभारीको फलाम खानेको कुरा गरौँ, या अरू धेरै हिसाबले बिस्तारै मुलुक अगाडि बढ्दैछ। जम्मा जम्मी तिनवटा समस्याहरू म देख्छु यी सबैका बावजुद। नम्बर एक, अब अझै पनि सुशासनको क्षेत्रमा कतिपय कामहरू हुन बाँकी छन्, सुशासनको क्षेत्रमा चाहिँ सरकार अझै निर्ममतापूर्वक प्रस्तुत हुनुपर्ने हामीले देखेका छौँ। दोस्रो, अझै पनि कतिपय कुराहरू प्रणाली बसिरहेको देखिँदैन, प्रणाली यो सिस्टम जसलाई पूर्वानुमान गर्न सकियोस् भन्छन् नि, आफ्नो लाइनमा बसेपछि एकछिनपछि मेरो पालो आउँछ अथवा एक दिन मेरो पालो आउँछ भनेर मान्छे ढुक्क हुने खालको त्यो प्रणाली बसाल्ने कुराहरूमा र रोजगारी सृजना गर्ने कुराहरूमा सरकारले अझ थुप्रै कामहरू गर्नु बाँकी छ, तर ओभरअल चाहिँ सरकारको दिशा ठिक छ। जहाँ जहाँ कमीहरू छन् हामी ती कमीहरूको बारेमा चाहिँ आउँदैछौँ पनि, तर एक खालका मान्छेहरू जसको ध्याउन्ना नै हर बखत सरकार परिवर्तन, जसको तिनवटा वाक्य भन्नुभयो भने दुईवटा वाक्य भनेको सरकार फेर्ने भन्दा बढी हुँदैन, सपनामा पनि जसले चाहिँ समीकरण चेन्ज गरेर आफू सरकारमा गएको बाहेक अरू के देख्नुहुन्न, अब उहाँहरूले त्यो अस्थिरताका सम्भावकहरू ले र एक खालको चाहिँ समाजमा जुन ढङ्गको नेगेटिभ भाष्य निर्माण गर्नको निम्ति एउटा पङ्क्ति लागिरहेको छ त्यो कुराहरूलाई छोड्ने हो भनेदेखि ओभरअल मैले भर्खरै पनि हिजोदेखि सुरु भएको यो समाजशास्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलनका एकजना प्रखर विज्ञ समाजशास्त्रीको विदेशी हुनुहुन्छ, उहाँले नेपाली भाषामा बोल्दै गरेको सुनेको थिएँ, नेपालले यसपछि काफी ठूलो प्रगति गरेको छ, अब हुनुपर्ने योभन्दा धेरै हुन सक्थ्यो होला तर नेपाल जस्तो देशहरूसँग तुलना गर्ने हो भनेदेखि नेपालको प्रगति चाहिँ एकदमै राम्रो छ भन्नुभएको छ अन्तर्राष्ट्रिय
कम्युनिटी। त्यो भाषे चाहिँ हामीले त्यो अथवा त्यो अनुभव अनुभूति विश्वास यहाँ दिलाउन सकेको पाएनौं। उदाहरणको लागि सामान्य प्रशासन मन्त्री घुसकाण्डमा जोडिनुभयो, उहाँले राजीनामा गर्नुभयो, सँगै जोडिएको भूमि व्यवस्था मन्त्रीले किन राजीनामा गर्नु भने यी यावत कुराहरू प्रश्नहरू छन्।
र पहिलो कुरा म एउटा कुरा भनिहाल्छु सन्तोषी, जस्तो कि के नेकपा एमाले होइन र तपाईँले यो ढङ्गले पनि त हेरिदिनुहोस् भन्ने मेरो आग्रह छ मिडियाबाट। प्रश्न उठ्ने बित्तिकै चाहे हिजो गोकुल बासकोटाको कुरा होस्, चाहे चाहिँ शेरबहादुर तामाङको कुरा होस्, चाहे कुनै यो के भन्छ कोशीका आन्तरिक मामला मन्त्री लीला वल्लभजीको कुरा होस्, अहिले पनि कुनै प्रमाणित भएको विषय त होइन तर विषय उठ्यो सिरियस छ, तपाईँले चाहिँ नैतिकताको जवाबदेही लिएर राजीनामा गर्नुहोस् भन्नुभयो प्रधानजीले, राजकुमार गुप्ताजीले राजीनामा गर्नुभयो, भोलि अब अहिले आएको अडियोले त खास केही पुष्टि गर्दैन तर त्योभन्दा थप केही कुराहरू भयो भने त्यो कुरा जे कुरा चाहिँ राजकुमारजीको हकमा लागू भयो त्यो कुरा बलरामजीको हकमा पनि लागू हुन्छ। त्यसकारण नेकपा एमाले त प्रश्न उठ्नासाथ विवाद उठ्नासाथ राज्यका निकायहरूलाई छानबिनका निम्ति मार्ग प्रशस्त गर्ने यही पार्टी होइन र अरू पार्टीहरूसँग तुलना गर्नु न, यो पाटो नहेरिदिने तपाईँहरूले मिडियाले यो पाटोबाट चर्चा नगर्ने हो भनेदेखि त अनि कसरी चाहिँ कुराकानी लगाडि बढाउन सकिन्छ? त्यसो भए उनीहरूले चाहिँ
हजुर हामी अन्तिम मिनटमा छौँ, अन्तिम जिज्ञासा, सरकारको मन्त्रीहरू फेरबदलको चर्चा छ
सम्भवतः हुन पनि सक्छ किनभने एक वर्ष सामान्यतया सुरुमा हामीले एक वर्षका लागि पठाउँ साथीहरूलाई र कार्य सम्पादन हेरेर अब कन्टिन्यू गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गर्न सकिन्छ भन्ने हो। यो फेरि यो प्रधानमन्त्रीजीको आफ्नो प्रियोरिटीको कुरा हो, प्रधानमन्त्रीले आफ्नो टिम कस्तो बनाउने भन्ने कुरा चाहिँ सम्पूर्ण कुरा उहाँको अधिकार क्षेत्रभित्र पर्दछ, कार्य सम्पादन नजिकबाट हेरिरहनु भएको छ, यदि कार्य सम्पादनमा समस्याहरू छन् भनेदेखि चाहिँ मन्त्रीजीहरूमा फेरबदल हुन सक्छ।
उपमहासचिवज्यू यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
उहाँ
हुनुहुन्थ्यो एमाले उपमहासचिव प्रदीप गेवाली। सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज शुरू हुँदैछ, यिनै विषयमा हामी अन्तरसंवादमा केन्द्रित थियौं। प्राविधिक मित्रहरू राजु थापा र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।